पश्चिम डायरी
पश्चिम डायरी का साथ में
टीवी हेर्ने इंटरनेशनल तरीका दिस होम डिलाइटफुल लाइफस्टाइल
नमस्कार। कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सिर्जना बुढाथोकी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
आज प्रदेश 5 र 7 बजेट ल्याउँदै करको दायरा फराकिलो बनाइदै नयाँ हवाई प्रवेश नेपालगञ्ज बनाउने विषयमा छलफल सुरु।
बाँकेका स्थानीय तहमा उपाध्यक्षकै कार्यकक्ष इजलास सुनवाई प्रभावित, पानी नपर्दा बर्दियामा ब्याड सुक्न थाल्यो।
मन्त्रीको सिन्डिकेट प्रति संसदमा विरोध, कर्णालीको योजना आफ्नै पक्षमा, बाँकेमा गैर कानूनी रूपले नदी उत्खनन।
र बाँके कोहलपुर क्रिकेटमा छनौट चरणको खेल सकियो, जनज्योति त्रिभुवन सगरमाथा र साइनिङ स्टार सेमिफाइनलमा भिड्ने।
नयाँ सुट, जुत्ता, ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भने त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा आज प्रदेश 5 र 7 बजेट ल्याउँदैछ, करको दायरालाई फराकिलो बनाइँदैछ र नयाँ हवाई उडान को रुट प्रवेशका लागि नेपालगञ्ज बनाउने विषयमा काठमाडौँमा छलफल पनि सुरु भएको सन्दर्भलाई प्राथमिकतामा लिएका छौँ। प्रदेश 5 सरकारले आर्थिक वर्ष 2075-76 लागि बजेट ल्याउँदैछ। प्रदेश सरकारले 30 अर्ब रुपियाँको हाराहारीको बजेट ल्याउने तयारी गरेको हो। अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका मुख्यमन्त्री शङ्कर पोखरेलले 30 अर्बको बढीको बजेट योजना बनाउनु भएको छ। मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार प्रदेश सरकारले सङ्घीय सरकारबाट प्राप्त सशस्त्र अनुदान, वित्तीय सामान्यीकरण, स्थानीय स्रोत परिचालनबाट प्राप्त हुन सक्ने रकम र चालु वर्षको बाँकी रकम लगायतका शीर्षकबाट बजेट प्रस्तुत गर्दै हुनुहुन्छ। दैनिक नेपालगञ्जमा खबर छ।
प्रदेश 7 आर्थिक वर्ष 2075-76 लागि हिजो प्रदेश 7 आर्थिक वर्ष 2075-76 लागि शुक्रबार प्रदेशसभामा बजेट प्रस्तुत हुँदैछ। बजेट प्रस्तुत अघि आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहराले हिजो पत्रकार सम्मेलन गरेर बजेटमा कृषि तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनु भएको छ। खानेपानी, सडक, सिंचाइ, कृषि, पर्यटन, उद्योग, स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधार निर्माणलाई बजेटमा प्राथमिकता दिएको छ। उहाँले भन्नुभयो, यो बजेट आर्थिक समृद्धिका लागि प्रस्थान बिन्दु बन्नेछ। प्रदेश 7 सम्भावनाका आधार रहेको कृषि, पर्यटन, जडीबुटी, जलस्रोत, उद्योग लगायतलाई बजेट प्राथमिकता दिएको उहाँले बताउनु भएको छ। दिलबहादुर छत्यालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
नेपालगञ्जको भाग्य र भविष्यसँग जोडिएको नयाँ हवाई प्रवेश बिन्दुका विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय नागरिक उड्डयन प्राधिकरण बीच राजधानी काठमाडौँमा छलफल सुरु भएको छ। हिजो काठमाडौँमा सुरु भएको द्विपक्षीय वार्तामा नेपालका लागि नयाँ हवाई प्रवेश बिन्दु मुख्य मुद्दा भएको सम्बद्ध स्रोतले जनाएको छ। झन्डै 2 वर्षदेखि नयाँ हवाई प्रवेश बिन्दुका विषयमा नेपालले मुद्दा उठाइरहे पनि भारतले वास्ता गरेको थिएन। सकारात्मक सङ्केत प्राप्त भएको छ। नेपालगञ्जबाट प्रवेश बिन्दु माग गर्दै आएको विषयमा दबाब दिन सङ्गठित प्रयास गरिरहेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले हिजो साँझ भन्नुभयो। आजसम्म प्रश्न सङ्केत पाइनेछ। नगर प्रमुख डाक्टर राणाले त्यसबारे दिनभर आफूले चासो राखेको जानकारी दिनुभयो। नेपाल नागरिक उड्डयन प्राधिकरणले द्विपक्षीय छलफलको पहिलो प्राथमिकतामा नेपालगञ्जलाई प्रवेश बिन्दु राख्ने सङ्केत दिएको हो, तर भारतले भने उक्त कुरामा कुनै प्रतिक्रिया वार्ता अगाडि दिएको छैन। सम्बद्ध स्रोतका अनुसार नेपालले महेन्द्रनगर बिन्दुलाई दुईतर्फी बनाउनु पर्ने माग अघि सारेको छ। बुद्ध एयरले नेपालगञ्ज दिल्ली उडानका लागि नेपालगञ्जबाट दिल्ली महेन्द्रनगर हुँदै फर्किने पाउने रुटका लागि पहल गरिदिन नेपाल सरकारसँग माग गर्दै आएको थियो। यसैबीच नेपालगञ्ज विमानस्थललाई स्तरोन्नतिका लागि प्राधिकरणले सरकारसँग बजेट पनि माग गरेको खुलेको छ। नियमित प्रक्रियाभित्रै विमानस्थल विस्तारका लागि प्राधिकरणले सरकारसँग बजेट माग गरेको छ। दैनिक नेपालगञ्जमा खबर छ।
आयोजनाका नाममा बाँकी जिल्लाका विभिन्न नदी र खोला दोहन भइरहेका छन्। जतिसुकै ठूला आयोजना भए पनि नदी र खोलामा एक्सकभेटर प्रयोग गरी नदीजन्य वस्तु उत्खनन गर्न पाइँदैन, तर हुलाकी सडक र सिक्टा सिँचाइ आयोजनाको नाममा एक्सकभेटरको प्रयोग गरी राप्ती र अन्य खोलाको दोहन भइरहेको हो। राप्ती नदी र खोलामा एक्सकभेटर प्रयोग गरेर नदी तथा खोलाजन्य वस्तु उत्खनन हुन थालेपछि स्थानीयले रोक्न माग गरेका छन्। विश्वराज पसलडङ्ग्याले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
स्थानीय सरकार गठन भएसँगै करको दायरा फराकिलो हुन थालेको छ। जिल्लागत कार्यालयहरूको अधिकार स्थानीय तहमा आएसँगै करको क्षेत्र स्थानीय तहले बढाउँदै छन्, तर करकै विषयलाई लिएर अहिले विभिन्न आवाज समेत उठ्न थालेका छन्। स्थानीय तहहरूले आगामी आर्थिक वर्षदेखि एकीकृत सम्पत्ति कर लगाउँदैछन्। देशैभरि सबै स्थानीय तहमा 2075 साउनदेखि एकीकृत सम्पत्ति कर लागू हुनेछ। तहको असारमा बस्ने नगरसभाले करको दर निर्धारण गर्नेछ। करको दरलाई न्यायोचित, वैज्ञानिक र व्यवहारिक बनाउन स्थानीय तहले ध्यान दिनु आवश्यक देखिन्छ। दैनिक नेपालगञ्जमा खबर छ।
स्थानीय सरकारका न्यायिक समितिले कार्यकक्षलाई नै इजलास बनाएर विभिन्न विवाद सुनवाई गरिरहेका छन्। छुट्टै इजलास नभएका न्यायिक समिति संयोजकले आफ्नै कार्यकक्ष प्रयोग गरेका हुन्। सुनवाई गर्ने समयमा उनीहरूले कार्यकक्षको टेबुलमा न्यायिक समिति संयोजक लेखेको नेम प्लेट राख्छन्। अन्य समयमा उपप्रमुखको नेम प्लेट हुन्छ। छुट्टै इजलासका लागि भौतिक संरचना छैन, त्यसैले कार्यकक्षमै सुनवाई गर्दै आएका छौं। जानकी गाउँपालिका उपप्रमुख भूमिसरा धितालको भनाइ छ, स्रोत र साधन अभावमा पनि न्यायिक समितिका कामलाई निरन्तरता दिएको उहाँले बताउनु भएको छ। बाँकेमा 8 स्थानीय तह छन्। तीनका उपप्रमुख न्यायिक समिति संयोजक हुने व्यवस्था छ। नेपालगञ्ज उपमहानगर र कोहलपुर नगरपालिकाले बैठक कक्षमा इजलास निर्माण तयारी गरेका छन्। कार्यकक्षलाई इजलास बनाउँदा समस्या हुने गरेको कार्यकक्षलाई इजलास बनाउँदा समस्या हुने गरेको बताइएको छ। ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
नेपाली क्षेत्रबाट उत्पादित चामल भएको देखिने नेपाली ब्रान्डको प्याकिङभित्र भारतीय चामल बरामद भएपछि भन्सार कार्यालय नेपालगञ्ज आफै अनुसन्धानको सकसमा फँसेको छ। भारतको बहराइचबाट उत्पादित चामल नेपाली बोरामा बरामद भएपछि सशस्त्र प्रहरी र नेपालगञ्ज भन्सार कर्मचारीले सो कुन किसिमको गैरकानुनी कार्य भएको हो भन्ने ठम्याउन थालेका छन्। आयात भएको चामलको राजस्व नतिरेको भए भन्सार छली देखिन्थ्यो। दैनिक नेपालगञ्जसँग कुरा गर्दै नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले भन्नुभयो, राजस्व तिरेर भित्र एक भित्राइएको चामल ब्रान्डको विवादमा बरामद भएको हो। विनय दीक्षितले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा भेरी अञ्चल अस्पतालमा सामाजिक सेवा मार्फत उपचारमा सहुलियत।
अस्पतालमा उपचार गर्न आउने बिरामीहरू होइन उहाँहरूलाई चाहिँ होइन जस्तो 12 लक्षित समूह छ, बिरामीको अवस्था हेरेर आंशिक र पूर्ण छुट चाहिँ दिन्छ यहाँबाट।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यो।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो। Spangler एभरेस्ट बैङ्कको शाखा रहित बैङ्किङ सेवाको विस्तार आर्थिक र समुन्नत राष्ट्रको बलियो आधार एभरेस्ट बैङ्कको तपाईँको घर नजिक रहेको व्यवसायिक प्रतिनिधिहरू मार्फत खाता खोली रकम जम्मा गर्ने रकम निकाल्ने साथै भारत लगायत अन्य मुलुकहरूबाट पठाएको रकम निकाल्ने सुविधा उपलब्ध छ सहकारी युके 8 सक्षम आयोजना
बाहिर सरेको अर्थात् महिनावारीको बेला पनि बालिकालाई विद्यालय जान नरोकौँ विद्यालयमै सेनिटरी प्याड सहितको शौचालय उपलब्ध गराउन पैरवी गरौँ
प्लान इन्टरनेसनलसँगको सहकार्यमा शिक्षा पत्रकार समूहद्वारा जनहितका लागि जारी सन्देश
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी खबर
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन
सामाजिक सेवा इकाइ मार्फत निश्चित वर्गलाई सेवा दिनु राम्रो हो तर तोकिएको वर्गले सेवा पाए कि पाएनन् त्यो हेर्नु महत्त्वपूर्ण कुरा हो सरकारले गरिब ज्येष्ठ नागरिक असहाय लोपोन्मुख महिला स्वास्थ्य स्वयंसेविका द्वन्द्वपीडित जस्ता 12 वर्गलाई सामाजिक सेवा इकाइ मार्फत बिरामीको प्रकृति हेरेर छुट दिने व्यवस्था गरिएको छ तर गरिब निमुखाहरूले भने ओडाको सिफारिसका आधारमा सेवा लिने गरिरहेका छन् तर गरिब पहिचानको आधिकारिक प्रमाण नहुँदा सेवाको दुरुपयोग भइरहेको छ भिरियञ्चल अस्पतालको सामाजिक सेवा इकाइ मार्फत प्रवाह हुँदै आएको सेवा र प्रक्रियाबारे कुराकानी गर्दै सामाजिक सेवा इकाइ शाखा प्रमुख शीला शर्मा
अस्पतालमा उपचार गर्न आउने बिरामीहरू होइन उहाँहरूलाई चाहिँ उहाँहरूको अवस्था हेरेर जस्तो यसमा चाहिँ लक्षित समूह भनेर छ होइन जस्तो 12 लक्षित समूह छ त्यसमा चाहिँ गरिब अति गरिब होइन ज्येष्ठ नागरिक महिला स्वयंसेविका अपाङ्ग त्यस्तै थुनुवा लोपोन्मुख जनजातिहरू होइन यस्ता अनि त्यस्तै गरेर शहीद परिवार र त्यस्तै गरेर यो के डिजास्टर पीडितहरू हुन्छ नि अनि उहाँहरूलाई चाहिँ उपचारको प्रकृति हेरेर छुट दिने छ होइन जसमा चाहिँ अवस्था हेरेर बिरामीको अवस्था हेरेर आंशिक र पूर्ण छुट चाहिँ
कति प्रतिशतसम्म छुट दिनुहुन्छ उहाँहरूलाई तपाईँहरूले
प्रतिशत भनेको खास चाहिँ त ठ्याक्कै अवस्था हेरिकन अब केही पनि गर्नै नसक्ने छ उसँग पैसै छैन भने जस्तो अब 100% पनि गर्छौँ होइन पुरै पनि गर्छौँ र अवस्था हेरिकन अलिकति उहाँहरूले तिर्न सक्नुहुन्छ भने 50% र त्यसै गरेर उहाँहरूको रकम कति छ त्यो आधारमा चाहिँ हामीले गर्छौँ त्यो चाहिँ हामीसँग एउटा फर्म हुन्छ होइन फर्म हेरेर उहाँहरूको अवस्था हेरिकन चाहिँ हामीले गर्ने हो त्यसमा पनि अब कुन सुविधा जस्तो अपरेसन छ आइसियुको बेडहरू छ भने प्राय गरी हामीले आंशिक छुट गर्छौँ होइन अरू इन्भेस्टिगेसनहरूमा पनि त्यही रकम हेरेर उहाँको अवस्था हेरेर गर्ने हो त्यो चाहिँ
जसरी अस्पतालमा उपचार गराउन आउँदाखेरि अस्पतालमा लाग्ने जुन शुल्क छ त्यसमा तपाईँहरूले छुट दिनुहुन्छ बिरामीको चाहिँ प्रकृति हेरेर तर त्यो छुट गराउने प्रक्रिया के हो
सेवामा छुट गराउनलाई जस्तो हामीसँग दुईवटा तरिकाबाट आउनुहुन्छ कि त भने उहाँहरूले पहिल्यै आउँदाखेरि जस्तो गरिबहरू छ भने आफ्नो ओडा कार्यालय अथवा गाउँपालिका नगरपालिकाबाट सिफारिस पनि लिएर आउनुहुन्छ होइन त्यस्तै अपाङ्गहरू छ भने अपाङ्ग कार्ड छ होइन त्यो कार्डको आधारमा त्यसै गरी अब ज्येष्ठ नागरिक छ भने उहाँहरूको नागरिकता अथवा त्यो जुन वृद्ध भत्ता कार्ड हुन्छ जस उमेर खुलेको प्रमाणपत्रहरूबाट र त्यसै गरी र चेक गर्ने क्रममा पनि यदि डक्टरहरूलाई लाग्यो बिरामीले पैसै तिर्न सक्नुहुन्न उहाँहरूसँग पैसा छैन भन्ने अवस्था लाग्यो भने चाहिँ डक्टरले पनि सिफारिस गर्नुहुन्छ त्यो सिफारिसको आधारमा चाहिँ हामी गर्छौँ
अहिलेसम्म कस्ता व्यक्तिहरू सेवा लिन आइराखेका छन् यहाँ सामाजिक सेवा इकाइमा
हामीसँग लिन आउने भनेको हाम्रो यही लक्षित समूह अन्तर्गत नै हो धेरै त अब गरिब नै भनेर आउनुहुन्छ होइन आर्थिक अवस्था कमजोर भनेर आउनुहुन्छ त्योदेखि बाहेकको अपाङ्ग अनि त्यसै गरी ज्येष्ठ नागरिक आउनुहुन्छ कहिले काहीँ त्यो थुनुवाहरू पुलिसले लिएर आउनुभएको थुनुवाहरू पनि आउनुहुन्छ भने बाढीको समयमा चाहिँ बाढी पीडितहरू पनि आउनुहुन्छ त्यस्तै गएर लैङ्गिक हिंसा पीडितहरू पनि आउनुहुन्छ।
तर यो सर्वसाधारणभन्दा हुने खानेले सेवा लिइराखेका छन् भनेर चाहिँ गुनासो छ त नागरिकहरूको।
अब यस्तो छ, हाम्रो घरमै गएर आर्थिक अवस्था बुझ्न सक्ने अथवा सरकारले नै उनीहरूलाई छुट्टाइदिएर छुट्टै गरिबीको कार्ड भनेर छैन होइन। तर अब कोही आउनुहुन्छ मसँग केही पनि छैन, मैले गर्नै सक्दै सक्दैन, म उपचारै गर्दैन भनेपछि त अब हामीहरूले त्यो बेलामा चाहिँ खासै म कोही गरिबै छु भन्यो भने त हामीले होइन जबरजस्ती पनि गर्न मिल्दैन। तर सकेसम्म गरिब पनि नछुटोस् भन्ने चाहिँ हाम्रो उद्देश्य हो।
यो सेवा कहिलेसम्म सञ्चालन हुन्छ?
यो त नेपाल सरकारकै कार्यक्रम हो। यो कहिलेसम्म भन्दा त कार्यक्रम सायद आइरहेको छ, हामी चलिरहेको छ, त्यस्तो यो दिनसम्म भनेर चाहिँ छैन। सुरुवात चाहिँ 70 सालदेखि सुरु भएको कन्टिन्यू छ होइन। त्यही भएर यो सामाजिक सुरक्षा अन्तर्गत भएको कार्यक्रम भएर ठ्याक्कै यतिसम्म भनेर त्यस्तो समय अवधि चाहिँ छैन।
सामाजिक सेवा इकाइ मार्फत सेवा प्रवाह गरिराख्दाखेरि केही चुनौतीहरू छ?
चुनौतीहरू त पक्कै पनि छ, किनभने अब सरकारी अस्पताल हो, आउनेहरू प्रायको अपेक्षा के हुन्छ, पुरै छुट पूर्ण छुट नै पाउनु पाए हुन्थ्यो भन्ने हुन्छ होइन। अघि तपाईँले पनि भनिहाल्नुभयो, जस्तो पैसा हुनेहरूले पनि छुट लिन खोज्छ भनेर। हामीसँग एक त ठोस आधार जस्तो कुनै कार्ड परिचय पत्र पनि छैन हामीसँग होइन। जस्तो गरिबै भन्ने छुट्टाउनलाई अब हामीले देखेको आधारमा गर्ने हो होइन, भने बिरामीसँग सोधेको आधारमा र हामीसँग एउटा फर्म छ होइन, उसको कस्तो कपडा छ होइन, कस्तो वेशभूषा छ, जुत्ता चप्पल कस्तो छ, त्यो आधारमा पनि छुट्टाउनु पर्ने हुन्छ। त्यसले गर्दाखेरि ठ्याक्कै अब यो हुने नै हो अथवा नहुने नै हो भनेर छुट्टाउन पनि हामीलाई गाह्रो छ। र अर्को कुरा, अब आउने जति प्रायः सबैले पाउनु पाए हुन्थ्यो भन्ने किसिमको हुन्छ होइन, यहाँ आइसकेपछि अब सबैलाई पुर्याउनलाई हामीसँग बजेट पहिल्यै फिक्स गरेर आएको हुन्छ, अनि त्यसले गर्दाखेरि पुर्याउनु सबैलाई पुर्याउनु पर्ने हुन्छ, त्यो चाहिँ गाह्रो छ।
जस्तै अब आउने दिनमा सामाजिक सेवा इकाइ मार्फत जुन चाहिँ लाग्ने शुल्कमा चाहिँ जुन छुट गरिराख्नु भएको छ, त्यो सेवालाई सहज र सरल बनाउनको लागि के गर्नुहुन्छ अब आउने?
अब हामीले सकेसम्म चाहिँ अब जस अहिलेसम्म हाम्रो भेरी अञ्चल अस्पतालको सामाजिक सेवा इकाइ भनेको नेपालकै उत्कृष्ट भनेर पनि भइरहेछ होइन, सकेसम्म राम्रै गरिरहेछौँ। त्यही हो, बजेट अझै थपेर बिरामीको चाप दिन प्रतिदिन बढ्दैछ भने त्यो अनुसारको बजेट बढ्यो र हामीसँग सहजकर्ताहरू पनि अलिकति थप भयो भने चाहिँ काम गर्न अझै सजिलो हुन्छ र हामीले चाहिँ अझै राम्रो सेवा पुर्याउन सक्छौँ भन्ने हो।
सामाजिक सेवा इकाई शाखा प्रमुख शीला शर्मा र शम्भु थारू। अब अर्को सन्दर्भ, आगामी वर्षको बजेटमा कर्णालीको विकास सम्बन्धी 57 योजना समेटिएका छन्। तीमध्ये 44 वटा पर्यटन राज्य मन्त्री धनबहादुर बुढाको जिल्ला डोल्पामा मात्रै पारिएको छ। खेलकुद मन्त्री जगत विश्वकर्मा आफ्नो निर्वाचन क्षेत्र कास्की 3 खेलकुद सम्बन्धी 24 कार्यक्रम राख्न सफल हुनुभएको छ। यी केही उदाहरण मात्रै हुन्। नयाँ र साना योजनाको बजेट संघीय सरकारले विनियोजन गर्ने भन्दै योजना माग्न आउने सांसदहरूलाई जवाफ फर्काएका अधिकांश मन्त्रीले एकलौटी आफ्नो क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको भन्दै सत्तारूढ नेकपाका सांसदहरूले सरकार विरूद्ध प्रतिनिधि सभामा चर्को आक्रोश पोखेका छन्। मन्त्रालय गत बजेट विनियोजनप्रति सत्तापक्षकै सांसद आक्रोशित भएपछि प्रतिनिधि सभा बैठक एक दिन स्थगन गरी सत्तारूढ नेकपाको संसदीय दलको बैठक आज बस्ने तयारी भइरहेको नेताहरूले बताएका छन्। नरेन्द्र साउदले अन्नपूर्णमा खबर लेख्नु भएको छ।
करिब 2 साता अघि आएको हावाहुरीबाट प्रभावितलाई प्रति परिवार 5,000 का दरले राहत सहयोग उप्लब्ध गराइएको छ। जिल्ला देवीप्रको उद्धार समितिका संयोजक एवं बर्दिया जिल्ला प्रमुख अधिकारी रामबहादुर कुरुङवाङले राजापुरका 45 परिवारलाई उक्त राहत सामग्री उपलब्ध गराउनु भएको हो। कान्तिपुरमा खबर छ।
धानको ब्याड राखेपछि पानी नपर्दा बर्दियामा बिउ सुक्न थालेको छ। केही दिन यता खडेरीले धानको ब्याड सुकेपछि किसानहरू चिन्तित भएका छन्। बर्दियाका सिंचाई सुविधा भएका क्षेत्रमा धानको बिउ हराभरा भए पनि आकाशी पानीको भर पर्ने क्षेत्रका किसानका ब्याड भने सुक्न थालेका छन्। केही दिनदेखि पानी नपरेपछि धानको बिउ सुकेको गुलेरिया स्थित कोठियाका कृषक हरिराम थारूले बताउनु भएको छ। धानको ब्याड छर्दा भाँडामा बोरिङबाट पानीको व्यवस्था गरेका थियौँ। एकातिर पानीको समस्या छ, अर्कोतिर लोडसेडिङ भइरहँदा पम्प चलाउन पनि सकिएको छैन। उहाँले भन्नुभयो, धान रोप्ने बेला किसान मारमा परेका छन्। बर्दियामा सिंचाई सुविधा छैन, आकाशे पानीको भरमा ब्याड राखेर धान रोप्ने किसान खडेरीले मारमा परेका हुन्। यादव आचार्यले अन्नपूर्णमा खबर लेख्नु भएको छ।
कर्मचारी सरुवा बढुवा तथा विभागीय कारवाहीका सम्बन्धमा सर्वोच्च अदालतमा परेका मुद्दाको चाप कम गर्ने उद्देश्यसहित 7 प्रदेशमा प्रशासकीय अदालत गठन गरिने भएको छ। निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, संसदीय सेवाको क्षेत्रमा सीमित रहँदै आएको प्रशासकीय अदालतको क्षेत्राधिकार पनि बढाउने गरी सरकारले तयारी सुरु गरेको छ। प्रशासकीय अदालत उच्च अदालत सरह मानिन्छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा लैजाने तयारी समेत गरेका छन्। प्रकाश तिमिल सेनाले नागरिकमा खबर लेख्नु भएको छ, पश्चिम डायरीमा रक्तदान गर्ने भावनाको विकास कसरी गर्न सकिन्छ?
यो रक्त दिँदैमा कमजोर हुन्छ भन्ने यो भावना चाहिँ गलत हो, अझ अरू बढ्न सक्छ, यसमा खुन चेन्ज हुन्छ।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
जय बागेश्वरी पोली क्लिनिकमा अब चुम्बकीय विधि अकुप्रेसरबाट उपचार गरिन्छ र काका?
तिमीले सही भन्यौ नानी, कम्तीमा 3 हप्तासम्म अकुप्रेसर विधिद्वारा उपचार गरे कम्तीमा 6 महिनासम्मको प्यारालाइसिस, ढाड दुख्ने, नसा च्यापिएको, साइटिका, युरिक एसिड, बाथ, हात खुट्टा झमझम गर्ने, निद आउने, पैतला पोल्ने, ग्यास्ट्रिक, दम जस्ता रोगहरूको उपचार हुन्छ।
ए काका, त्यसो भए त भइहाल्यो नि, घरका सबै बिरामी छन्, म पनि अलिअलि बिरामी छु।
अब जुन ठाउँमा समस्या छ नानी, त्यही ठाउँमा चुम्बकीय प्रेसर दिएर उपचार हुन्छ, भएन त भरपर्दो ठाउँ।
यहाँ विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण प्रकारका रोगहरूको चेक जाँच गरिनुका साथै सबै प्रकारको प्रयोगशाला सेवा पनि उपलब्ध छ।
जय बागेश्वरी पोली क्लिनिकमै उपचार गर्न चाहन्छु।
जय बागेश्वरी पोली क्लिनिक, कोहलपुर 10 विद्यानगर पुरानो हाई स्कुलदेखि 300 मिटर उत्तर।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
पूर्वको मेची, पश्चिमको महाकाली, डिसोमले बाँडेको छ सबैतिर खुसियाली, जितेको छ सबै नेपालीको मन हरदम, उत्कृष्ट क्वालिटी सबैभन्दा उत्तम, टिभी हेर्ने सबको यो पहिलो नजाइ,
नेपालको एकमात्र डिटिएच सेवा डिस होम, टिभी हेर्ने इन्टरनेसनल तरिका डिस होम, डिलाइटफुल लाइफस्टाइल।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। अरूको लागि पनि सेवा भाव जगाऊ, रक्तदान गरौँ, जीवन बढाउँ भन्ने मूल नाराका साथ हिजो विश्व रक्तदाता दिवस मनाइयो। त्यस क्रममा बाँकेको डुडुवा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी बाँके बगिया उपशाखामा रक्तदान कार्यक्रमको पनि आयोजना गरियो। डुडुवा गाउँपालिकामा भएको रक्तदानमा 62 पिन्ट रगत सङ्कलन भएको थियो। वडा अध्यक्ष गजेन्द्र कैराती र मोहनराम मिश्र, गोपीनाथ बैसी, सशस्त्र प्रहरीका इन्सपेक्टर गङ्गाराम भट्ट, गाउँपालिकाका कर्मचारी कौशल कुमार कैराती, इन्जिनियर तेजराज खड्का, पत्रकार पवन जयसवाल लगायतले रक्तदान गर्नुभयो। त्यसअघि आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका उपसंयोजक ज्ञानेन्द्र कुमार चौधरीले ग्रामीण क्षेत्रमा आयोजना हुने रक्तदान कार्यक्रमले मानवीय कार्यमा सहभागी हुने प्रेरणा मिल्ने बताउनुभयो। गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले कसैको पनि रगत अभावमा ज्यान नजाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। उहाँले ग्रामीण क्षेत्रका नागरिकमा रक्तदान गर्नुपर्ने सचेतना नभएर त्यसको उत्प्रेरणा जगाउन यस्तो कार्यक्रम गरिएको बताउनुभयो। कार्यक्रममा बाँकेमा पुरुषहरूका तर्फबाट सबैभन्दा बढी रक्तदान गर्ने गोपीनाथ वैश्य र महिलाहरूका तर्फबाट सरिता गेवालीलाई दोसल्ला ओढाएर कदर पत्रले सम्मान पनि गरिएको थियो। वैश्यले हिजोसम्म 155 पटक रक्तदान गरिसक्नु भएको छ। त्यस्तै नेपाल रेडक्रस सोसाइटी बाँके बगिया उपशाखाले पनि विश्व रक्तदाता दिवसको सन्दर्भ पारेर हिजो रक्तदान कार्यक्रमको आयोजना गरेको सभापति श्यामबहादुर केसीले जानकारी दिनुभयो। त्यस क्रममा 25 रक्तदान गरेका थिए। यसै बीच रक्तदान गर्ने भावनाको विकास कसरी गर्न सकिन्छ भनेर साथी शम्भु थारूले नागरिकहरूको प्रतिक्रिया लिनुभएको छ। सुनौ आजको नागरिक आवाज।
म गुरुदिन यादव। रक्तदान गर्नुपर्छ भावनाको विकासका लागि, मानिसहरूमा जनचेतना फैलाउनु पर्छ। जुन आज डुडुवा गाउँपालिकाले यो रक्तदान कार्यक्रम गर्यो, यस्तो कार्यक्रम चाहिँ आयोजना गर्नुपर्छ। अर्को कुरा, यो रक्त चाहिँ अब प्राकृतिक वस्तु भएकोले चाहिँ यो कृत्रिम रूपमा बनाउन नसक्ने, यस्ता कुराहरू भावनाहरू जनचेतना फैलाउनु पर्छ।
मेरो नाम उपेन्द्र शाह हो। अब यो रक्तदानको तपाईँको जुन आम जनताहरू छन् यो तपाईँको भ्रममा छन्, किनभने तपाईँको रगत दिएपछि मान हाम्रो शरीरमा रगतको कमी हुन्छ, विभिन्न किसिमका रोग लाग्छ भनेर, र आत्मविश्वास पनि छैन। यो विश्वास हटाउनलाई मान नयाँ तरिकाले ल्याउनको लागि यस्तै कार्यक्रमहरू चलाएर जस्तै गाउँपालिका वडा कार्यालय अन्तर्गतबाट जुन गाउँघरमा जुन भ्रमहरू छन् त्यसको हटाउनको लागि यही कार्यक्रम मार्फत हटाउन सकिन्छ।
मेरो नाम उर्मिला सिंह। रक्तदान गर्नुपर्छ भन्ने कुरा त यो कसैको जिन्दगीमा जोडेको छ है। यो रक्त दिँदैमा कमजोर हुन्छ भन्ने यो भावना चाहिँ गलत हो, अझ अरू बढ्न सक्छ। यसमा खुन चेन्ज हुन्छ होइन, रक्त दिएर मान्छेको यो भावना एकदम सरासर गलत हो। किनभने चाहिँ मलाई त जहाँसम्म लाग्छ खुन दिएर अरू बढ्छ घट्दैन, मान्छे अझै स्वस्थ हुन्छ। यसले दिँदामा कसैको जिन्दगी जस्तो ठुलो कुरा केही पनि छैन, र दोस्रो कुरा आफ्नो शरीर पनि स्वस्थ रहन्छ।
मेरो नाम सीता शर्मा हो। अरूलाई त अगर खुन अगर है तो अगर दान दिए से अच्छा रही है। दान दिए से फिर खून निकाले से भी सफा शरीर के सुरक्षित भी रही है। ज़्यादा खून हो जाए तो टेंशन भी होने लगे हैं, इसलिए खून निकालो तो अच्छा रहे। जन चेतना जगाओ के लिए गाँव गाँव में थोड़ा थोड़ा सुझाव समझाओ दी पड़े हैं, इसलिए थोड़ा सुधार हो जाते हैं। सुधार होने से अच्छा रहता है। कहीं खून कोई से अगर कोई कम पड़े लगे या कोई मांगे लगे तो कोई से मांगे नहीं पड़ता, तेल चिरौरी नहीं करनी पड़ती, अपन आराम से जाके गाँव के अगर जाके व्यक्ति अगर निकाल के अगर दे देते तो अच्छा रहता।
नेपाल खजुरा क्षेत्र संस्थागत विद्यालयको आयोजना तथा भूपू सैनिक बोर्डिङ स्कुल राधापुरको आतिथ्यतामा माध्यमिक विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ। भूपू सैनिक बोर्डिङ स्कुल राधापुरमा प्रतियोगिता सम्पन्न भएको हो। शिक्षाको विकासमा निजी विद्यालयको भूमिका विषयक वक्तित्व कला प्रतियोगितामा ध्रुवतारा बोर्डिङ स्कुलकी छात्रा सुमिना गुरुङ प्रथम, गुराँस बोर्डिङ स्कुलका छात्र रितेश पुन दोस्रो र अरुणोदय बोर्डिङ स्कुलकी अनुषा जेसी तृतीय हुँदा दीपक बोर्डिङकी असीमा खातुन सान्त्वना हुनुभएको छ। ईशाका अध्यक्ष सितिक निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष डिबी तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो। आतिथ्य विद्यालय भूपू सैनिकका एमडी सुरेन्द्र कादुले मन्तव्य राख्नुभएको थियो। आजको नागरिक पश्चिमेलीमा खबर छ।
भर्खरै प्रसारण समाचारमा सतीश निरौला हुनुपर्नेमा अन्यथा भएको सच्याइएको छ। यौनिक तथा लैङ्गिक पहिचानका विषयमा बोल्दै काम गरेर जीवन समेत नपाएको तेस्रो लिङ्गीहरूकोले गुनासो गरेका छन्। हिजो महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजना तथा महिला तथा बालबालिका कार्यालय बाँकेको समन्वयमा सञ्चालन भएको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय तथा सरोकारवालाहरू बीचको अन्तर्क्रिया कार्यक्रममा बोल्ने सहभागीले तेस्रो लिङ्गीले यस्तो गुनासो गरेका हुन्। दैनिक नेपालगञ्जमा खबर छ।
बाँकेका सामुदायिक विद्यालयमा सञ्चालन गरिएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई स्थानीय सरकारले अपनत्व लिन थालेका छन्। बाल शिक्षादेखि कक्षा 3 बालबालिकाको पढाइ सुधारका लागि सरकारले उक्त कार्यक्रम सञ्चालन गरेको हो। 2 उक्त कार्यक्रमको सामाजिक परिचालन गतिविधिको समयावधि सकिएपछि स्थानीय सरकारलाई हस्तान्तरण गर्न थालिएको छ। काँसीराम डाँगे र ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
सरकारले राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनको नेतृत्वमा नयाँ नियुक्ति गरेको छ। राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्षमा हरिहर अधिकारी अधिकारी श्यामल र नेपाल टेलिभिजनको अध्यक्षमा डाक्टर महेन्द्र विष्टलाई नियुक्त गरेको हो। यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आज प्रदेश 5 र 7 ले बजेट ल्याउँदै करको दायरा फराकिलो बनाइँदै नयाँ हवाई प्रवेश बिन्दु नेपालगञ्ज बनाउने विषयमा छलफल सुरु।
बाँकेको जानकी गाउँपालिका उपाध्यक्षको कार्यकक्ष नै इजलास सुनवाई प्रभावित, पानी नपर्दा बर्दियामा ब्याड सुक्न थाल्यो।
कर्णालीका सबै योजना आफ्नै पक्षमा पारेपछि मन्त्रीको सिन्डिकेट भन्दै सांसदमा विरोध, बाँकेमा गैर कानूनी रूपले नदी उत्खनन।
र कोहलपुर क्रिकेटमा छनौट खेल सकियो, आजबाट सेमी फाइनलका खेल हुने, मुद्दाको चाप घटाउन अब 7 वटा प्रदेशमा प्रशासकीय अदालत गठन गरिने। हवस् त प्राविधिक सहयोगी योगेशसँगै सिर्जना र म राकेश बिदा हुन्छौँ। आज असार 1 गते शुक्रबार जुन 15 तारिक, एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज। यो तरंग रेडियो कृष्ण सार को हो।
कृष्ण सार एफएम हो यो, कृष्ण सार एफएम
स्टूडियो टाइम।
अहिले बिहानको 7 बज्यो।